यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको द्विपक्षीय सहमति र सम्झौतापछि संयुक्त वक्तव्य जारी। हिजै बीआरआई फ्रेमवर्कमा पनि सम्झौता। प्रधानमन्त्री चीनको भ्रमण पूरा गरी आज स्वदेश फर्कनुहुँदै आफ्नो चीन भ्रमणका क्रममा ऐतिहासिक महत्व राख्ने सम्झौता भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शिक्षामा समय सापेक्ष सुधार गरी विश्वमै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको जोड़। दक्षिण कोरियाका राष्ट्रपति विरूद्ध महाअभियोग लगाउने विपक्षी दलहरूको निर्णय र नेपाल प्रिमियर लीग एनपीएलमा विराटनगर किंग्सद्वारा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खासद्वारा कर्णाली याक्स पराजित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कदै हुनुहुन्छ। प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मंगिर 17 गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन जानुभएको थियो। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाण्डु आउनुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सहकार्यको फ्रेमवर्कमा सम्झौता भएको छ। बेजिङमा हिजो भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृत बहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिशनका उपाध्यक्ष ली सुसेले हस्ताक्षर गर्नुभएको हो। नेपाल र चीनले दुवै देशबीच पारस्परिक सहयोग र आपसी हितका विभिन्न विषयमा भएको सहमतिबारे संयुक्त वक्तव्य जारी गरेका छन्। चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र नेशनल पीपुल्स कांग्रेस स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भएको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा दुई देशबीचको सम्बन्धलाई सुदृढ र गहिरो बनाउन आपसी चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा छलफल भएको जनाइएको छ। त्यस अवसरमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्षलाई विशेष र ऐतिहासिक बनाउने बारे छलफल भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। संयुक्त वक्तव्यमा एक चीन नीतिप्रति नेपालले आफ्नो प्रतिबद्धता दोहोर्याएको छ भने आफ्नो भूमिका चीन विरूद्धका कुनै पनि विखण्डनकारी गतिविधि हुन नदिने आश्वासन दिएको उल्लेख छ। दुवै पक्षले आफ्नो विकास रणनीतिहरूको समन्वय लाई मजबूत बनाउन तथा बेल्ट एण्ड रोड सहकार्यलाई थप मजबूत बनाउन जति सक्दो चाँडो हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माणका लागि पनि सहमति भएको संयुक्त वक्तव्यमा उल्लेख छ। संयुक्त वक्तव्यमा दुवै पक्षले बन्दरगाह, सड़क, रेलमार्ग, हवाई यातायात, विद्युत प्रसारण सञ्जाल र दूरसञ्चार जस्ता क्षेत्रमा सम्पर्क सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्तै अरनीको राजमार्ग मर्मत परियोजनाको चौथो चरण, हिल्सा सिमीकोट सड़क परियोजना र काठमाण्डौं चक्रपथ सुधार परियोजनाको दोस्रो चरण संयुक्त रूपमा अघि बढ़ाउने सहमति भएको संयुक्त वक्तव्यमा भनिएको छ। टोखा छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि चीनले सहयोग गर्ने विषयमा पनि सहमति जुटेको जनाइएको छ। त्यस्तै स्याफ्रुबेसी रसुवागढ़ी राजमार्ग सुधारलाई तीव्रता दिई निर्माण चाँडो सक्न दुवै पक्ष सहमत भएका छन्। सन् 2019 चीनका राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण र सन् 2018 प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा उत्तर दक्षिण तीन आर्थिक करिडोरहरू कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर र कर्णाली आर्थिक करिडोरको विकासमा सहकार्यका लागि भएको सहमति बमोजिम सम्भाव्यताको अध्ययन गर्ने र ती परियोजना निर्माणलाई तीव्रता दिने सहमति भएको जनाइएको छ। यस्तै बन्दरगाहहरूको विकासलाई सुदृढ बनाउने, भन्सार प्रक्रियामा सजिलो बनाउने, दुईतर्फी सहज बनाउने, द्विपक्षीय आर्थिक तथा व्यापारिक सहकार्यलाई प्रवर्धन गर्ने र सीमा क्षेत्रको सामाजिक तथा आर्थिक विकासलाई बढ़ावा दिने बारे पनि सहमति भएको छ। दुई देश बीचका परम्परागत व्यापार नाकालाई सञ्चालनमा ल्याई व्यापार प्रवर्धन एवं दुवै देशका सीमा क्षेत्रमा बसोबास गर्ने जनताको जीवन सहज बनाउने सहमति भएको छ। चिनिया पक्षले मुस्ताङको कोरालामा आन्तरिक भन्सार जाँच चौकी आईसीडी र एकीकृत जाँच चौकी आईसीपी निर्माणलाई सहज बनाउने प्रतिबद्ध व्यक्त गरेको छ। दुवै पक्षले जिलोङ, केरूङ, काठमाण्डौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनलाई क्रमशः अघि बढ़ाउने इच्छा व्यक्त गरेका छन् भने चीन नेपाल रेलवे सहकार्य सम्बन्धी कार्यकारी समितिको बैठक आयोजना गर्ने सहमति भएको छ। चिनिया पक्षले रेलवे क्षेत्रमा नेपाललाई आवश्यक प्राविधिक जनशक्ति तालिम जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। दुई देशबीच नागरिक उड्डयनका क्षेत्रमा सहकार्य गर्ने तथा पोखरा र लुम्बिनी जस्ता नेपाली शहर र चिनिया शहर बीच हवाई मार्ग र उडान खोल्नका लागि दुवै पक्ष बीच सहमति भएको छ। ऊर्जा क्षेत्रमा संयुक्त कार्यान्वयन संयन्त्रलाई थप प्रभावकारी बनाउने, ऊर्जा क्षेत्रमा सहकार्यलाई गहिरो बनाउने र ऊर्जाका नयाँ क्षेत्रमा सहकार्यका लागि सम्भावना खोज्ने सहमति भएको छ। दुवै पक्षले चीनद्वारा सहायता प्राप्त जिलोङ, केरूङ, रसुवागढ़ी, चिलिमे 220 केभी सीमापार विद्युत प्रसारण लाइनको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन तयार रहेको वक्तव्यमा उल्लेख छ। दुवै पक्षले दुई देशका दूरसंचार अपरेटर बीच को सहकार्यलाई समर्थन जारी राख्ने र सीमापार भूमिगत केबलको मरमत र विस्तार परियोजना अघि बढ़ाउने सहमति गरेका छन्। दुवै पक्षले अर्थतन्त्र र व्यापार सम्पर्क, पूर्वाधार लगानी, कृषि उद्योग, स्वास्थ्य, विपद व्यवस्थापन र गरीबी निवारण जस्ता क्षेत्रमा व्यावहारिक सहकार्यलाई अझ गहिरो बनाउने सहमति जनाएका छन्। नेपालले व्यापार वातावरण सुधार गर्न र चिनिया उद्यमहरूलाई नेपालमा लगानीका लागि समर्थन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। दुवै पक्षले स्वास्थ्य र चिकित्सा सहकार्यलाई निरन्तर सुदृढ गर्न र नेपालमा बीपी कोइराला स्मृति क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा परियोजनालाई तीव्रता दिने सहमति जनाएका छन्। दुवै पक्षले नेपालमा चीनद्वारा सहायता प्राप्त अस्पतालको पूर्ण उपयोग गर्ने र क्यान्सर रोगीहरूको उपचारका लागि निजामती अस्पतालमा चिनिया सहयोगमा नयाँ प्रयोगशाला स्थापनाका लागि अध्ययन गर्ने सहमति भएको छ। दुवै पक्षले युवा, शिक्षा, संस्कृति, पर्यटन, रेडियो र टेलिभिजन, अनलाइन श्रव्य दृश्य सामग्री र बौद्धिक साझेदारी जस्ता क्षेत्रमा आदान प्रदानलाई थप मजबूत बनाउन सहमति जनाएको पनि वक्तव्यमा उल्लेख छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढ़ाउन चिनिया लगानीकर्तासँग आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड सीसीपीआईटी र चीन स्थित नेपाली दूतावासले संयुक्त रूपमा हिजो बेइजिङमा आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण बन्दै गएको र धेरै क्षेत्रमा अझै पनि पर्याप्त लगानी भइसकेकाले लगानीका लागि आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताउनुभयो। सम्मेलनलाई सम्बोधन गर्नुहुँदै चिनिया वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपाल बीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढ़िरहेको बताउनुभयो। वहाँले नेपालमा चिनियाले लगानी बढ़ाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउनुहुँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढ़ाउन पार वहन सहजीकरण गरिने उल्लेख गर्नुभयो। चीनले यही डिसेम्बरबाट अति कम विकसित मुलुकका उत्पादनलाई दिएको भन्सार रहित सुविधाले नेपाल पनि लाभान्वित हुने वहाँले विश्वास व्यक्त गर्नुभयो। सम्मेलनमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउनुहुँदै चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्व राख्ने खालका सम्झौता भएको बताउनु भएको छ। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावासले हिजो बेजिङमा आयोजना गरेको स्वागत समारोहमा आपसी सम्बन्धलाई व्यापक, गहिरो एवं अझ मजबूत बनाउन भ्रमण सार्थक रहेको बताउनु भएको हो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई उचाइमा लान बल पुगेको बताउनुभयो। चीनका लागि नेपाली राजदूत डाक्टर कृष्ण प्रसाद ओलीले दुई देशको पारस्परिक विश्वास र समझदारी वृद्धि गर्न भ्रमण सफल रहेको बताउनुभयो। यसै गरी हिजो पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल र चीनका महान दार्शनिक र ऋषिका उपदेशहरूले कैयौं पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले 50 वर्षसम्म प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा हिजो ललितपुरमा आयोजित शिक्षा नीति बहस विषयक कार्यक्रममा सभापति देउबाले शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता भएकोले शिक्षा प्रणालीको गुणात्मक विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई समय सापेक्ष र विश्वस्तरीय बनाइनु आवश्यक भएको बताउनुभयो। कांग्रेसले मुलुकको शिक्षा प्रणालीको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुहुँदै वहाँले शिक्षा ऐनको विषय चर्चामा रहेकाले यसका लागि पार्टीले पहल कदम लिने उल्लेख गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक भएको बताउनु भएको छ। गणतन्त्र सेनानी कोषले हिजो काठमाडौँमा आयोजना गरेको गणतन्त्र सेनानी सम्मान कार्यक्रममा अध्यक्ष दाहालले भ्रष्टाचारका विरूद्ध सामाजिक न्याय र आर्थिक समृद्धिका लागि अभियान थालिने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको हिजो प्रोस्टेट सम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ। उहाँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा प्रोस्टेट सम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरूङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति पौडेल हिजो बिहान भर्ना हुनुभएको थियो। हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पूर्जी जारी भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर 6 आदर्श नगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मीडिया नेटवर्क प्रालीमा लगेर अपचलन गरेको प्रकरणमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ। जाजरकोटको भेरी नगरपालिका 10 नुवागाउँ नजिकै जीप दुर्घटना हुँदा हिजो दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्। कार्की गाउँदेखि जगतीपुर आउने क्रममा बोलेरो जीप नुवागाउँको घुम्तीमा दुर्घटनामा परेको हो। मृत्यु हुनेमा गाड़ी चालक र गाड़ीको मिस्त्री रहेको तर उनीहरूको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। जीप सड़कबाट करिब 300 मिटर तल खसेको थियो। सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका 11 तिङलाको सारेलुकी चौर बस्ती सुक्खा पहिरोको जोखिममा परेको छ। वर्षायाममा मात्र नभई सुक्खायाममा समेत पहिरो खस्न नरोकिएपछि आफूहरू त्रसित भएको स्थानीय बासिन्दा तेज बहादुर कार्कीले बताउनुभयो। सोलु दूधकुण्ड नगरपालिका 11 वडा अध्यक्ष टंक बहादुर कार्कीले पहिरोका कारण 100 भन्दा बढ़ी घर जोखिममा रहेको बताउनुभयो। सोलु खुम्बुका प्रमुख जिल्ला अधिकारी अनुज कुमार घिमिरेले पहिरोको थप खतरा देखिएपछि प्रभावित क्षेत्रमा जिल्ला सुरक्षा समितिको टोलीले निरीक्षण गरेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ। इण्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ 22 गतेदेखि 2 सातासम्म किशोरीहरूलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको समस्याको दीर्घकालीन समाधान हुने गरी शिक्षा विधेयक बनाइनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा विद्यालय शिक्षा विधेयक 2080 माथिको छलफलमा शिक्षा मन्त्री भट्टराईले भावी पुस्ता र प्रभावकारी कार्यान्वयनको पक्षलाई विशेष ध्यान पुर्याएर विधेयक निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारले पहल गर्ने बताउनु भएको छ। बाराको बरियापुर स्थित गढीमाई मन्दिरमा पूजा अर्चना गर्दै गृहमन्त्री लेखकले विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मदत पुर्याएको उल्लेख गर्नुभयो। वहाँले गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले रोजगारीका अवसर सिर्जना हुने बताउनु भएको छ। कपिलवस्तुको जीतपुरमा आयोजना गरिएको 15 कपिलवस्तु महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले निजी क्षेत्रको सहयोग बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो। जनकपुर धाममा जारी रहेको सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत आज मटकोर उत्सव मनाइदैछ। जानकी मन्दिरबाट मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णव सहित साधु सन्त महन्तहरू राम मन्दिरमा पुगेर भगवान रामको तिलक गर्ने चलन अनुसार हिजो तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ। नारायण गोपाल संगीत कोषले यस वर्षको नारायण गोपाल स्मृति सम्मानबाट स्रष्टाहरू शिवशंकर थापा, बुलु मुकारुङ र कुमार बस्नेतलाई सम्मान गरेको छ। स्वर सम्राट नारायण गोपालको 34 स्मृति दिवसका अवसरमा कोषले हिजो काठमाण्डुमा गरेको कार्यक्रममा यस वर्षको नारायण गोपाल स्मृति सम्मानबाट गीतकार थापा, संगीतकार मुकारुङ र गायक बस्नेतलाई सम्मान गरेको हो। नारायण गोपाल स्मृति सम्मानको पुरस्कारको राशि जनही 51,000 रूपियाँ र सम्मान पत्र रहेको छ। यस्तै कोषले नारायण गोपाल संगीत कोषका संस्थापकहरू नगेन्द्र थापा, डाक्टर विश्वम्भर प्याकुरेल, कालीप्रसाद रिजाल, सन्तोष शर्मा, नीर शाह, वसन्त चौधरी र शम्भुजीत बासकोटालाई पनि कदर पत्रद्वारा सम्मान गरेको छ। कार्यक्रममा संगीतकार बुलु मुकारुङले नारायण गोपालका सृजनाहरू नयाँ पुस्ताका कलाकार तथा गीत संगीत क्षेत्रका अध्ययताहरूका लागि सिंगो विश्वविद्यालयका रूपमा रहेको उल्लेख गर्नुहुँदै यसको संरक्षण र प्रचार प्रसारमा राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले नारायण गोपालका गीतले जीवनका हरेक परिस्थितिसँग लड्ने प्रेरणा दिने र जीवनलाई सधैं चलायमान बनाइराख्न सहयोग पुर्याउने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानूनमा समयानुकूल सुधारका लागि कानूनको संशोधन गर्न मन्त्रालयले गृह कार्य शुरू गरेकोले चाँडै नमिलेको कानूनहरूको संशोधन हुने बताउनु भएको छ। हिजोदेखि जनकपुरमा शुरू भएको प्रदेश स्तरीय कानूनी सहायता सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री चौरसियाले वैतनिक कानून व्यवसायको भूमिका प्रभावकारी बनाउनु पर्ने आवश्यकतामा जोड़ दिनुभयो। झण्डै 10,00,000 हाराहारीमा रहेका एकल महिला अझै आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थामा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको सर्वेक्षण प्रतिवेदन अनुसार घरमा एक्लै बस्ने एकल महिलाको संख्या निरन्तर बढ़दो अवस्थामा छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
महिलालाई हाम्रो समाजमा एक्लो हुने बित्तिकै कमजोर ठानिनु पुरानै मान्यता हो। श्रीमान बितेपछि परिवारबाटै धार्मिक र सांस्कृतिक रूपले अनेकन आक्षेप र लालछना लगाउनु, मानसिक तथा शारीरिक यातना दिनु लगायतका कारण एकल महिलाहरू सामाजिक र आर्थिक रूपमा अझै कमजोर रहेको तथ्याङ्कले देखाएको छ। राष्ट्रिय जनगणना 2078 तथ्याङ्क अनुसार नेपालमा झण्डै 10,00,000 एकल महिला रहेका छन्। प्रतिवेदनले 9,36,098 परिवारमा कम्तीमा एकजना एकल महिला रहेको देखाएको छ। श्रीमानको मृत्यु भएपछि आश्रित आर्थिक अवस्थामा रहेका महिलाहरू आफै पनि कमजोर हुन्छन्। परिवारबाटै हुने हिंसा सहेर बस्नुभन्दा अलग बस्ने एकल महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक धुनीराज लामिछाने,
महिला अथवा विधवा महिलाहरूको चाहिँ संख्या पनि बढ्ने, शैक्षिक दृष्टिकोणले पनि पछाडि परेको अवस्था देखिन्छ, र आर्थिक हिसाबले पनि अरू महिलाको तुलनामा चाहिँ एकल महिला र विधवा महिलाहरूको चाहिँ सम्पन्नता स्तर पनि कमजोर अवस्थामा देखिँदैछ।
तथ्याङ्कले एक्लै बस्ने महिलाहरू 212,550 रहेको देखाएको छ। तथ्याङ्क अनुसार विधवा महिला मध्ये 22.5% गरिबीमै रहेका छन्। सम्बन्ध विच्छेद भएका मध्ये 14% महिला गरिबीमा बाँच्न विवश छन् भने 35 वर्ष वा सोभन्दा माथिका तर विवाह नगरेका मध्ये 31.3% महिला आर्थिक रूपले कमजोर अवस्थामा रहेका छन्। तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार 52% विधवा महिला त आर्थिक रूपमा निष्क्रिय अवस्थामा रहेको देखाएको छ। पेटभरि खान बस्न र सामान्य दैनिकी चलाउन समेत कठिन हुने अवस्थामा रहेका यति ठूलो संख्याका एकल महिलालाई स्वास्थ्य, रोजगारी र तालिम लगायतका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको बताउनुहुन्छ राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक लामिछाने।
विधवा महिलाहरूको लागि चाहिँ ती विकासका कार्यक्रमहरू, उनीहरूलाई समुदायमा बसेर काम गर्न सक्ने खालको वातावरण चाहिँ बनाइदिनुपर्छ।
समाजमा महिलालाई यसै पनि दोस्रो दर्जाको नागरिक झैं व्यवहार गरिन्छ। त्यसमाथि पनि विधवा भएपछि लोग्ने टोकुवा, बोक्सी अनि अलक्षिणी जस्ता आरोप लगाएर यातना दिनेहरू पनि हाम्रै समाजमा रहेका पाइन्छन्। मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष डाक्टर कविता पाण्डे शैक्षिक स्तर कमजोर हुँदा एकल महिलाहरू दुःख सहेरै बस्ने गरेको बताउनुहुन्छ।
इलिटरेट भइसकेपछि उहाँहरूले त आर्थिक रूपमा सम्पन्न हुनको लागि, पेसा व्यवसाय जे गर्नको लागि पनि केही त उहाँहरूले एभोइड हुनुभएको हुन पर्यो नि त।
विधवा, सम्बन्ध विच्छेद, भिन्न बसेको र 35 वर्ष वा सो भन्दा माथिका अविवाहित महिलालाई एकल महिला मानिएको छ। ती मध्ये विधवाहरूको आर्थिक र सामाजिक अवस्था निकै कमजोर रहेको तथ्याङ्कमा देखिन्छ। त्यस्ता महिलाले पेटभरि खान समेत पाएका छैनन् भने बसोबासको समेत दयनीय अवस्था रहेको छ। त्यस्तै स्वास्थ्य उपचार, रोजगारी लगायतमा त उनीहरूको पहुँचै पुगेको छैन। जो कोही महिला पनि एकल रहरले हुने होइन। यो समाजमा अरू सहर बाँच्न पाउने अधिकार एकल महिलाको पनि रहेको छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई विपक्षी दलहरूले महाअभियोग लगाउने प्रस्ताव गरेका छन्। राष्ट्रपति युनले टेलिभिजन सम्बोधन मार्फत सैन्य शासनको घोषणा गरेकाले सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्। युनले उत्तर कोरिया र राज्य विरोधी शक्तिको खतराको हवाला दिँदै मंगलबार राति टेलिभिजनमा सैनिक शासन लागू गरिएको घोषणा गर्नुभएको थियो। सैन्य शासन घोषणा गरेको केही बेरमै 190 जना सांसदले सैनिक अवरोध पार गर्दै संसद भवनभित्र पसेर त्यसको विपक्षमा मतदान गरेका थिए। विपक्षीको मतदानपछि राष्ट्रपति युनले अर्को टेलिभिजन सम्बोधन गरी सैन्य शासन फिर्ता लिनुभएको थियो। कोरियाली संविधान अनुसार संसदमा बहुमतले माग गर्दा सैनिक शासन हटाउनुपर्ने प्रावधान रहेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बाढ़ीले क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट आगामी पुष 10 गते भित्र विद्युत उत्पादन गर्ने गरी मरमत समारको काम अघि बढ़ाइएको छ। गत असोज 11 र 12 गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका 1 लामा बगर स्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना हेडवर्क्समा ठूलो क्षति पुर्याएको थियो। आयोजनाको प्रवर्धक कम्पनी अपर तामाकोशी हाइड्रो पावर लिमिटेड संचालक समितिका अध्यक्ष समेत रहनुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोलीले आयोजना स्थलको अनुगमन गरी मरमत सम्हारको विषयमा बुधबार जानकारी लिएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएलको रोमाञ्चक खेलमा विराटनगर किङ्सले बुटोल लायन्सलाई हराएको छ। बुधबार किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा विराटनगर लुम्बिनीलाई 2 विकेटले हराएको हो। लुम्बिनीले प्रस्तुत गरेको 192 रनको विशाल लक्ष्य विराटनगरले 1 बल बाँकी छँदै पूरा गर्यो। अन्तिम ओभरमा ब्याटिङ गर्न आएका क्रिस सुरेलले 4 बलमा 14 रनको विजय इनिङ खेले। शुरूआती 2 खेल हारेर दबावमा आएको विराटनगरलाई तेस्रो खेलमा प्राप्त जितले राहत दिएको छ। विशाल लक्ष्य पछ्याएको विराटनगरका लागि लोकेश बमले 71 रनको शानदार इनिङ सहित राम्रो शुरूआत दिलाएका थिए। मार्टिन गुप्तिलले 18 र बासिर अहमदले 40 रन बनाएर पूर्वेली टीमको जितको आधार खडा गरेका थिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6 डिग्री सेल्सियस, अघि बिहानको सापेक्षिक आर्द्रता 97%, आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:41 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको द्विपक्षीय सहमति र सम्झौता पछि संयुक्त वक्तव्य जारी, हिजै बीआरआई फ्रेमवर्कमा पनि सम्झौता। प्रधानमन्त्री चीनको भ्रमण पूरा गरी आज स्वदेश फर्कनुहुँदै आफ्नो चीन भ्रमणका क्रममा ऐतिहासिक महत्व राख्ने सम्झौता भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शिक्षामा समय सापेक्ष सुधार गरी विश्वमै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको जोड़। दक्षिण कोरियाका राष्ट्रपति विरूद्ध महाभियोग लगाउने विपक्षी दलहरूको निर्णय र नेपाल प्रिमियर लीग एनपीएलमा विराटनगर किंग्सद्वारा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजद्वारा कर्णाली याक्स पराजित। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।